يقولون إنا لمردودون في الحافرة، کافر کہتے ہیں کیا ہم پلٹائے جائیں گے الٹے پاؤں، یہ کب کہتے ہیں؟ دنیا میں، کون کہتے تھے جو قیامت کا انکار کرتے تھے؟ لفظ آیا ہے یہاں حافرہ، جب کوئی شخص کسی راستے سے پلٹ جائے جس پر وہ چل کر آیا ہے، تو عرب لوگ کہا کرتے تھے رجعوا فلان فی حافرہ، یعنی جس راستے کو پہلے اپنے قدموں سے کھود آیا ہے اب اپنے نقشے قدم پر واپس اسی پہ لوٹ آیا. اشارہ ہے فار کی انہی باتوں کا کہ جو کہتے تھے کہ یہ کیسے ہو سکتا ہے کہ مرنے کے بعد ہم دوبارہ زندہ ہوں گے، یہ تو بات ہی نہیں ممکن. یہاں حافر ہے نا، تو قبر کیا ہے؟ حفرت من حفرت النار، اور باغ ہے کوئی، یعنی حفرہ کہتے ہیں گھڑے کو. اللہ تعالیٰ کہتے ہیں کہ یہ لوگ جس چیز کا کل مذاق اڑاتے تھے آج اسی کے اندر ان کو جانا پڑے گا، الٹے پاؤں اس دنیا سے واپس جائیں گے. آج کیا کہتے ہیں، اذا کن اذا من نخرا، کیا ہم وہ سیدھا ہڈیاں بن چکے ہوں گے؟ اللہ اکبر، یہ کیسے واپسی ہوگی؟ صدیاں گزر گئیں، ہڈیاں کھوکھلی، وہ سیدھا ہو گئیں، اب کیسے ہم واپس آئیں گے؟ اللہ کہتے ہیں ہوگا، جب ہڈی بوسیدہ یعنی پرانی ہو جائے اور اس کے اندر کا گودہ تک گل جائے اور وہ خالی ہو جائے اور اس میں سے ہوا گزرنے لگے. امیجنیشن میں لائیں، ہڈیوں میں بون میرو ہوتا ہے، گودہ ختم، خشک ہوئی، ہوا گزرنے لگی، تو اس کے بعد اس میں سے ایک آواز پیدا ہوتی ہے. ایسی ہڈیوں کو عظام النخرہ کہتے ہیں. سوچیے، خالی کھوکھلی ہڈی، ادھر سے ہوا جا رہی ہے، ادھر پہنچ رہی ہے، ایسی کھوکھلی ہڈیوں کی طرف اشارہ ہے کہ جب کھوکھلی ہو جائیں گی کیسے آئیں گے؟ ممکن ہی نہیں. قالوا تلک اذن کرۃ خاسرہ، بولے یہ واپسی تو بڑے گھاٹے کی ہوگی. کرۃ کیا؟ واپس آنا. قرر، مقرر، پیچھے اس پہ بہت دفعہ بات ہوئی. خاسرہ، خسارے والی، کہ اگر بالفرض ہمیں دوبارہ اس دنیا میں جانا پڑ گیا تو ہم تو بہت خسارے میں آئیں گے، ہم نے تو کوئی تیاری نہیں کی. ہم تو یہی کہتے رہے ہم نے ٹیسٹ دینا کوئی نہیں، ہم نے ٹیسٹ دینا کوئی نہیں، تیاری نہیں کی. اس لیے اگر ہو گیا ٹیسٹ تو بڑی مشکل بات ہوگی، ہم تو اس دن مارے جائیں گے. اگر واقعی اللہ نے پوچھ لیا، نہ نبیوں کی بات سنی، نہ اس کا یقین کیا، فرمایا فَإِنَّمَا هِيَ زَجْرَةٌ وَاحِدَةٌ، بس اس واپسی کے لیے تو فقط ایک جھڑک ہی کافی ہے. یہ جھڑک کیا ہے؟ سور کی آواز ہے. اصل میں یہ تینوں سوروں کو ڈفرینٹ سینس سے پیش کیا گیا ہے کہ ہر سور کا نتیجہ کیا ہوگا، لوگوں کو ایسے لگے گا کہ یہ ڈانٹ ہے، اللہ ہمیں ڈانٹ رہا ہے. فَإِذَا هُمْ بِالسَّاخِرَةِ، پھر وہ ایک کھلے میدان میں چلے جائیں گے. چٹیل اور صاف میدان کو ساخرہ کہتے ہیں، روشن. اللہ تعالیٰ کہتے ہیں تم پرانی ہڈیوں کا جمع ہونا مشکل سمجھتے ہو، تمہیں لگتا ہے کیسے قبروں سے نکالو گے، ایک ڈانٹ سن کے اٹھ کے کھڑے ہو جاؤ گے. تمہارے ذرے ذرے جو ادھر ادھر تھے وہ سارے کے سارے جمع کر دیے جائیں گے، اور تم وہاں اس وقت اپنے آپ کو پریشان حالت میں محسوس کرو گے. کھلے میدان میں کوئی باغ نہیں ہوگا، بلکہ وہ ایک بنجر ویران قسم کا میدان ہوگا. اب یہاں قیامت کے منظر کو مزید واضح کرنے کے لیے ایک دم حضرت موسیٰ علیہ السلام کی بات بیان کی گئی، کیونکہ ان کو بھی ایسی ہی قوم سے واسطہ پڑا تھا جو قیامت کو نہیں مانتی تھی. فرمایا حل عطا کا حدیث موسیٰ، اے نبی، کیا آپ کو موسیٰ کی خبر پہنچی ہے؟ یہاں دیکھیے حدیث کی بات آ گئی، پیچھے نبا گزر چکا، حدیث عام بات ہوتی ہے. اس ناداہ ربہ بالواد المقدس طوا، جب ان کے رب نے انہیں طوا کی مقدس وادی میں پکارا تھا. کب پکارا تھا؟ جب مدین سے واپس جا رہے تھے مصر. عموماً اس کے مختلف نام آتے ہیں، وادی مقدس طوا، پہاڑ جس میں کوہ طور ہے، اس وادی کو طوا کی وادی کہتے ہیں. اسی طرح اگر آپ دیکھیں تو مقدس طوا کو بعض کہتے ہیں کہ وہ وادی جو دو مرتبہ مقدس کی گئی، کیونکہ ایک مرتبہ تو آپ دیکھیں نا کہ یہاں سے حضرت موسیٰ علیہ السلام گزرے تھے نا، جب مدین سے مصر جا رہے تھے، اور دوبارہ کب؟ جب بنی اسرائیل کے ساتھ واپس وادی طیب میں آئے تھے اور 40 راتوں کے لیے گئے تھے. تو بعض چیزیں کچھ اس طرح کی ہوتی ہیں کہ ایک لفظ سے مختلف باتیں سمجھ آتی ہیں. کیا ہوا تھا جب وادی طوبا سے آئے تھے؟ کہا گیا اذهب الى فرعون انه طغى، کہ جاؤ فرعون کے پاس، وہ سرکش بن چکا ہے. بھاری ذمہ داری موسیٰ کے کندھوں پہ، وقت کے فرعون کو کہا گیا. कहा अच्छा फिरौन के पास जाऊँ। फकुल हल्ला का इलान तसक्का, बस इससे पूछो क्या तेरी ख्वाहिश है कि तू पाक हो जाए। नोट कीजिएगा, ये नहीं कहा जाओ फिरौन और उसके सर पे डंडा मारो और उसको मार के आ जाओ। कहा नहीं, जाके पहले फिरौन को दावत दो, तस्किया करना चाहते हो, प्यूरीफाई करना चाहते हो अपने नफ्स को। वो कहेगा ये कैसे हो सकता है, तो कहा जाए क्या तू चाहता है कि वाहदिया का इला और रब्बी का फतहशा, कि मैं तेरी रहबरी करूं तेरे रब की तरफ। सुभान अल्लाह, वक्त का फिरौन और दावत देखिए कि पहले तस्किए की, फिर हिदायत की, फिर अल्लाह से डर की। और इसके लिए फअराहुल आयतल कुबरा, बस आपने जाकर उसे बड़ी निशानी दिखाई। लेकिन उसका नसीब देखिए, इतना प्यार, इतनी मोहब्बत, इतनी बातें, उसको रासनाई। फकज्जब वअसा, बस इसने झुठलाया और नाफरमानी की। कहने लगा ये कैसे हो सकता है कि मैं इतना बड़ा इंसान होके इतने आम इंसान की बात मान लूँ। तो अदबर यस आ, फिर मुंह फेरा और फितना अंगेजी में कोशिशें करने लग गया। फहशर फनादा, फिर लोगों को जमा किया और पुकारा। कब? जब उसने जादूगरों को जमा किया था मूसा के खिलाफ, उसकी तरफ इशारा है। जादूगरों को जमा करो, कहा कि उन सबको बुला के क्या कहा? फ़काला अना रब्बुकुमुल आला, और कहा क्या मैं तुम्हारा सबसे बड़ा रब नहीं हूँ। खुद को रब्बे आला कहलाता था, ये मूसा के रब को नहीं मानता था। अल्लाह कहते हैं उसका तकबूर इतना बुरा था कि फ़ाख़ज़ख़ुल्लाहु नकाल आखिरती वल ऊला, आखिरकार मुबतला कर दिए इसको अल्लाह ने आखिरत और दुनिया के दोहरे अजाब में। इतना बड़ा होता है अपने नफ्स के आगे कि अल्लाह ताला ने उसको पकड़ कर छोटा कर दिया। और इन नफीसा निकला इबरत यक्षा, बेशक इसमें बहुत बड़ी निशानी है उससे जो अल्लाह से डरता है। यहाँ तक देखिए कि मूसा और फिरौन का तस्करा हुआ। चंद बातें समझ लीजिए। पहली बात यह कि हज़रत मूसा को जब नबूवत मिली, उस वक्त जो बातें अल्लाह सुबहाना ताला और उनके बीच में हुई थी, ये उन बातों का खुलासा। सूरत तौहा की आयत 9 से लेके 48, सूरत शोरा की 10 से 17, 10-17, सूरत नमल की 7-12, 7 से 12, और सूरत कसस की आयत 29 से 35, 29-35 में इस सारे किस्से की डिटेल हम सुन चुके। दूसरी बात यह कि यहाँ फिरौन की सरकशी का तज़किरा है, इन्नहु तगा। सुभान अल्लाह, देखिए लफ्ज़ फिरौन के आगे इन्नहू को निकाल दें तो तगा का लफ्ज़ है। बहुत कम लोगों को इस तरीके से कुरान पाक में मेंशन किया गया। और फिरौन नाम नहीं था, टाइटल था, वरना शायद अल्लाह ताला फिरौन का लफ्ज़ भी कुरान में इस्तेमाल ना करते। फरमाया कि ये सरकश है। वो सरकशी क्या थी, पीछे पड़ चुके, बनी इसराइल को अपना ग़ुलाम बनाता था और अपने आगे सजदा करवाता था। इसने बनी इसराइल को फ़िरकों में बांट रखा था, तबकाती कशमकश पैदा कर दी थी, अमीर और गरीब का फ़र्क कर दिया था। पीछे हम डिटेल से इन पे बातें कर चुके हैं, सूरत कसस की आयत 4 और सूरत ज़ुख़रफ़ की आयत 54 में, कि इसने क्लास सिस्टम बनाया हुआ था। और बड़े बड़े डिक्टेटर्स जो होते हैं ना, जो अपनी बड़ाई को कायम रखने के लिए लोगों को इसी तरह क्लासीफाई कर देते हैं कि अमीर अपने आप को बहुत बड़ा समझता है और गरीब अपने आप को छोटा समझ के कॉम्प्लेक्स का शिकार हो जाता है। तीसरी बात यह कि मूसा अलैहिस्सलाम को अल्लाह सुबहाना तआला ने बात जहाँ क्या कही कि तुम जब उससे बात करो तो कैसे करो, गुस्से में करो। नहीं, हम पढ़ चुके हैं सूरह तौहा की आयत 44 में, फ़कूला लहू कौलन लय्यिनन लअल्लहू यतज़क्कर औ यख्शा। देखो तुम दोनों बड़ी नरम बात करना और शायद वो नसीहत कबूल करे और अल्लाह से डरे। इससे क्या पता चलता है कि बड़े से बड़े मतकब्बिर के सामने भी जब जाएं तो उसके साथ तबलीग नरम लहजे में करनी है। आपको इन आयात को पढ़ते हुए ये एहसास हुआ कि अल्लाह ताला की रज़ा क्या है कि फ़िरौन भी इस्लाम कबूल कर ले? क्या अल्लाह ताला को फ़िरौन से कोई दुश्मन, उसको मारना चाह रहे थे? अल्लाह ताला नहीं चाह रहे थे। ये सारी बातें, फ़कुल हल्लका इलान तज़क्का, शायद पाक होते, शायद उसको राह मिल जाए, शायद वो अल्लाह से डर जाए। इससे क्या पता चलता है कि एक इंसान को बहुत ज़्यादा नरम हाथों से तबलीग करनी चाहिए। देखिए, जब बात भी गर्म हो और हाथ भी सख्त हो और अंदाज भी तंज वाला हो, कोई नहीं सुनेगा। बात तो वैसे बड़ी हक की बुरी लगती है लोगों को, क्योंकि वो नफ्स के खिलाफ होती है, वो माशरे के रस्म व रिवाज के खिलाफ होती है। फिर बात करने वाला अगर लठ मार अंदाज इख्तियार करेगा तो दुरुस्त नहीं। इसमें मैनेजमेंट वालों के लिए भी एक बहुत बड़ा सबक है। जब आप अपने रूल्स मनवाते हैं ना, जब आपको अपने असूल मनवाने हैं, जब आपको सिस्टम को चलवाना है, तो अंदाज और स्टाइल बड़ा ही सॉफ्ट, बड़ा दिल में उतरने वाला, आजजी का अंदाज हो, हुक्म का अंदाज ना हो, रोब का अंदाज ना हो, अपने आप को बिल्कुल एक जाबिर हुक्मरान समझने वाला अंदाज ना हो, सॉफ्ट बात, असल मकसद है काम हो जाए। अब देखिए कि डॉक्टर्स जो होते हैं वो दिल तक बदल लेते हैं, सख्त उंगलियों से बदलते हैं कि नरम उंगलियों से, बिल्कुल ऐसे मुड़ी हुई उंगलियाँ होती हैं, नरमी से जो चीज़ हो सकती है वो सख्ती से नहीं होती। हर मुमकिन कोशिश कीजिए कि लोगों का तज़किया हो, और उसके लिए आप जितना ब्लेंडेड किस्म की बात कर सकें उतनी करें। और ये बात हमने सूरह त्वाहा की आयत 49 से लेकर 52 में, 49 से 52, सूरह शोरा की 22 से 28, 22 से 28, और सूरह कसस की आयत 37 में पढ़ी कि तबलीग की हिकमत क्या है। हम बाज़ दफ़ा कुरान से जो पढ़ के जाते हैं घर वालों के साथ जाके जिक्र करते हैं, साथ ही लड़ाई हो जाती है। हम कहते हैं इनको तो सुनना ही नहीं, ये तो मुनाफिक। नहीं, आपने नरम बात नहीं की, मौके पे नहीं की, उनको भूख लगी हुई थी, आपने जाके उनको जहन्नम के खाने की बात कर दी। हिकमत समझिए आप, देखिए कि आप जो यहाँ पढ़ते हैं ना, घर वाले अभी इस तरह नहीं बैठे, पहले आप थोड़ा सा माहौल बनाएं, थोड़ा दिल नरम करें, कोई ऐसी बात करके फिर कोई जुमला करें। अब सोचिए एक बंदा खाने के टेबल पर बैठा है और अभी लुकमा तोड़ के मुंह में डाला है, और आप उसको कहते हैं, आपको पता है आज हमने जक्कूम की बात पढ़ी थी या गसलीन की पढ़ी, जो पस होगी और पीप होगी। मेरा ख्याल है कि अगर गुस्से वाला शख्स होगा तो प्लेट हमारे मुंह पे मारेगा कि जब खाना खाने बैठता हूँ तुम मुझे जहन्नम के खानों का बात करती हो। मत करें इस तरह की तबलीग, में अपनी सारी एनर्जी ज़ाया करने के बराबर है। खामोश रहें वो बेहतर है बेमौका बेतुकी तबलीग करने से। फिर आप देखिए कि एक और चीज़ जहाँ पता चलती है कि मूसा अलैहिस्सलाम सिर्फ बनी इसराइल की रिहाई के लिए नहीं फिर उनके पास भेजे गए थे, बल्कि उनका मकसद क्या था, वाहदिया का इला रब्बी का फतख्शा। तो आज के दौर में जो मुबल्लिगीन इस्लाम की खिदमत के लिए उठते हैं ना, इनके सामने भी ये दो गोल होने चाहिए, क्योंकि इस वक्त नस्ली गुलामी मौजूद है, पूरे मुल्क कौमें जो हैं वो गुलाम बन चुकी हैं, और दूसरी बात है कि लोग किताब से इस तरह दूर हो चुके हैं कि जैसे कि कभी किताब इनके पास आई नहीं थी। इस मौजू पे हम सूरत अल अराफ की आयत 104 से 105, 104 से 105, सूरत ताहा 47 से 52, 47 से 52, सूरत शोरा की आयत 16, 17 और 23 से 28 में डिटेल्स पढ़ चुके हैं, और सूरह यूनुस में भी इसकी बात हुई। ये सारी बातें आपको अब मैं खुलासे के तौर पे क्यों दे रही हूँ, ताकि आप ये देखें कि कितना सफ़र हम तय कर चुके हैं, अब तो सिर्फ आखिरी बातें, छोटी छोटी बातें, तज़किया अहदिया का तहशा कज़बा असा यसा, अब इस तरह के लफ्ज़ पे गौर किया करें, तदब्बुर किया करें, सोचें फिरौन को किस तज़किए की दावत दी गई है कि अपना अख़लाक़ ठीक करो, अपनी सोच ठीक करो, तुम खुदा नहीं हो सकते, दूसरा तुम अल्लाह की तरफ आओ, तुम अपने आप को देखो, तुम्हारी गलती क्या है। जब किसी को आप उसके अपने अंदर झांकने की दावत दे देते हैं ना, तो आधा काम अल्हम्दुलिल्लाह आप कर रहे हैं, यकीन करें। बस दफ़ा हम तबलीग के नाम पे दूसरों की अना को उभार आते हैं, करना क्या चाहिए था, उसके ज़मीर को उठाइए। अना जो होती है ना, ये सोया हुआ शेर है, ईगो। आपने किसी को कहना नमाज पढ़ो तो आप कहते हो बेनमाजी नमाज पढ़ो, आपने उसकी अना को उभारा, और अना तो शेर की तरह आपको ही खा जाएगी, और गुस्से से कहेगा मैं जो पढ़ता हूँ वो भी नहीं पढ़ूंगा। और अगर आप उसको प्यार से कह के उसके अंदर ज़मीर उभारते हैं ना, तो ज़मीर उठाता है तो बंदा काम कर लेता है। तो तज़किए का काम जो है ये बहुत बड़ी बात है। और एक आखिरी बात इस पे करके आगे चलते हैं कि वाहदिया का इला रब्बी का फतख्शा, कि तेरी रहनुमाई करूं ताकि तेरे अंदर अल्लाह का खौफ पैदा हो। इससे क्या पता चलता है कि हमारे अंदर कितनी हिदायत आई है, हमने इस 29 पारों से क्या सीखा है, इसका ताल्लुक हमारे दिल से है कि अल्लाह का खौफ कितना पैदा हुआ है। अगर आज भी दिल खौफ से खाली है ना, तो सिर्फ इल्म लिया आपने, सिर्फ नॉलेज पास हुआ आपके पास, सिर्फ आप इंफॉर्मेशन की हद तक लेना चाहते हैं। असल बात है कि बंदे को जंगल में खड़े हुए भेड़िए से ज़्यादा قریب قیامت دکھے اور اللہ کے سامنے جواب دہی کا احساس ہو. اللہ تعالیٰ کہتے ہیں کہ اتنا کچھ اس کے لیے کوشش کی لیکن اس نے فائدہ نہ اٹھایا. فراحلایت القبرا جد پیسہ اور اسا دکھا دیا لیکن نہیں مانا. رسیوں کا سانپ بننا وہ سارے قصے ہوئے لیکن نہیں ماننے, اس سے کیا مراد ہے؟ دل جس کا سخت ہوتا ہے اس پہ نرم بات بھی اثر نہیں کرتی. مرد ناداں پہ کلام دل فریب بے اثر. تو مت سوچئے کہ اگر ہماری ساری کوششیں اچھی کرنے کے باوجود کوئی نہیں مانا تو ہمارا قصور تھا. پھر وہ اللہ کا حکم بھی ہو سکتا ہے, اس کا نصیب ایسا تھا. بیچ میں کئی اور وجوہات ہوتی ہیں. لہذا فرعون بھی چونکہ ایگوئسٹک تھا, خود کو بڑا سمجھتا تھا. فکذب وعصا, نافرمانی کی. پیچھے ہم اس کی ساری کہانیاں پڑھ چکے ہیں. بوجھل ہو جاتی ہے بات اس لیے آیتوں کے نمبر نہیں لکھاتی, ورنہ اگر آپ سارے باتیں ایک جگہ جا کے صرف ان کا ترجمہ بھی پڑھ لیتے ہیں نا کہ فرعون نے کیسے خدائی کا دعویٰ کیا. سورۃ زخرف 553 میں دیکھا کہ کہنے لگا کہ موسیٰ اگر سچا ہوتا تو اس پر سونے کے کنگن کیوں نہیں اترے, دیکھو مجھے اللہ نے کتنا سونا دیا ہوا ہے. اس طرح کی چھچوری باتیں کرتا تھا. سمت بارا یاسا, پھر بھاگ اٹھا. فہر شرف انادا, مقابلہ کرنے لگا کہ میں موسیٰ سے بڑا ہوں. اللہ اکبر. فقال انا ربکم الاعلى, اللہ نے اس کو کیسے عبرت بنایا. نقال پیچھے پڑ چکے کہ اس کو سمندر نے بھی بنا نہ دی. آپ سوچیے ذرا, جس کو کسی کو قبر میں ڈالے اور قبر اس کو اگل کے باہر رکھ دے کیسا لگے گا. کئی ایسی کہانیاں آپ سنتے رہتے ہوں گے. یہ سمندر میں ڈبویا گیا اور سمندر کے پانی نے اس کو باہر پھینکا. یہ عبرت تھی کہ جو خود کو بڑا بناتے ہیں اللہ سبحانہ تعالیٰ ان کو نہ صرف یہ کہ آسمانوں سے نیچے پٹکتے ہیں بلکہ زمین بھی ان کو جگہ نہیں دیتی. اب اس کو سن کے ان نفیزان کلا عبرت لمن یخشا, اس میں عبرت اسی کو ملے گی جو اللہ سے ڈرے گا. اور دعا کیجئے کہ اللہ کا ڈر ہمیں مل جائے. اصل چیز اب آپ دیکھیں گے 30ویں پارے میں, اللہ کا ڈر. خدا خوفی, فاما من خاف مقام ربہ جنتان. اسی لیے اب آگے شعور کو بیدار کرنے لے چند سوال. آپ نے ان کو سنتے وقت بالکل خود کو پوچھنا ہے کہ کیا واقعی میں ایسے سوچتی ہوں. کیا انتم اشد خلقاً, کیا تمہاری تخلیق زیادہ مشکل ہے؟ اپنے آپ کو سوچو. اللہ مجھے کہہ رہا ہے کہ بھائی تمہاری تخلیق, تمہیں پیدا کرنا, نو ماہ ماں کے پیٹ میں رکھنا, یہ مشکل ہے؟ ام السما بناها, یا پھر آسمانوں کا پیدا کرنا جن کو اس نے بنایا. حقیقی بات ہے, آسمان کے آگے ہماری کیا حیثیت ہے؟ رفع سمکہا فسواہا, اس کی چھت کو خوب اونچا کیا پھر اس کو درست کر دیا. تھکنس, سمک 2 انچ, 4 انچ, 6 انچ جیسے ہم اپنی زبان میں بولتے ہیں. اس سے پتہ چلتا ہے کہ آسمان صرف ایک چھلکا نہیں ہے. بہت دیر تک سائنس میں یہ بات رہی کہ آسمان چھلکے ہیں. سمک موٹائی کو کہتے ہیں, اسی طرح سقف کے معنوں میں بھی ہے. چھت بہت اونچا کر دیا. ارتفاع اور بلندی کو سم کہتے ہیں, یعنی اس کی بلندی کوئی چھوٹی چیز تھوڑی ہے, یہ بہت بڑی ہے. کوئی شکن نہیں, کوئی شگاف نہیں. سورۃ ملک میں ہم شروع میں پڑھ چکے. پھر وغطش لیلہا واخرج دحاہا, پھر ہم نے تاریک کیا اس کی رات کو اور ظاہر کیا اس کے دن کو. کیسے رات پہ دن, دن پہ رات, آپ کو بالکل ایک ہی صورت لگ رہی ہے. اس میں بھی دیکھیے کائنات کی چیزوں کو پیش کر کے انسان کے شعور کو جھنجھوڑا گیا. ادھر بھی کہا, کبھی غور کیا, رات پہ دن پہ کیسے روشنی ہوتی ہے, پھر دن آ جاتا ہے. یہ سب کچھ اس کے کام ہے. والارتبا دذالک دحاہا, اور زمین کو ان سب کے بعد بچھا دیا. یہ آسمان و زمین کی تخلیق ہے. اب یہاں آپ دیکھیے کہ ایک چھوٹی سی بحث ہوتی ہے کہ کیا آسمان پہلے بنا کہ زمین. پہلی بات ہے ہمیں اس سے کوئی فرق نہیں پڑتا, لیکن کچھ اس قسم کی باتیں ہوتی ہیں کہ کچھ لوگ اس پہ غور و فکر بہت کرتے ہیں. جیسے کل کسی بچے کے ساتھ میں بیٹھی تو میں نے کہا چلیں سمر ہے تو اس کا کچھ فائدہ اٹھاتے ہیں نا. تو میں نے سوچا کہ آپ کیا سوچتے ہیں, آپ کو کیا پڑھنا چاہیے. تو کہنے لگا میرے پاس بہت سارے کوسچنز ہیں, مجھے اس کا جواب چاہیے. میں نے کہا پوچھیں. تو سوال کیا تھا؟ اچھا یہ پانی پہلی دفعہ دنیا میں کیسے بنا؟ اچھا یہ بتائیں کہ آسمان کیسے بن گیا؟ پھر اللہ نے کتنے دنوں میں زمین اور آسمان کو پیدا کیا؟ میں نے کہا یہ بتاؤ کہ ان سب کا جواب بھی تمہیں مل گیا تو تمہیں کیا ملے گا؟ نہیں, بس میرے ذہن میں کوسچنز ہیں. عموماً انسان کے ذہن میں اس طرح کے سوال اٹھتے ہیں, اور خاص طور پہ بچے یا ینگ جو ایج ہوتی ہے, اسی طرح کے بعض سوال مفسرین بھی بہت اٹھاتے ہیں کہ پہلے زمین بنی کہ آسمان بنی. یہاں پہ ایک لفظ دیکھیے تو آپ کو اس بات کا تھوڑی سی وضاحت ملے گی, والارض بعد ذالک دحاها, کہ زمین کو اس سب کے بعد, پیچھے آسمان کی بات ہے نا, آسمان بنانے کے بعد زمین کو بنایا. وہ کہتے ہیں دیکھیں یہاں سے لگ رہا ہے کہ پہلے آسمان بنا ہے پھر اس کے بعد زمین بنی ہے, لیکن قرآن پاک میں ایک اور آیت ایسی آتی ہے کہ جس میں پہلے زمین کی تخلیق ہے, وہ آگے آنے والی ہے وہاں آپ دیکھ لیں گے, بعد میں آسمان کی بات ہے. اب یہ تو کانٹرڈکشن ہو گیا, اور بعض لوگ اس پہ بہت بحثیں کرتے ہیں. اصل بات کیا ہے کہ پہلے زمین بنی پھر آسمان بنا پھر رینوویٹ کیا. دہاہا کیا ہوتا ہے, دہا کو دیکھیں نا, بچھانا. یہ بالکل ایسے جیسے آپ صفائی کرتے ہیں نا, تو آپ پہلے ایک دفعہ موٹی موٹی صفائی کرا لیتے ہیں, پھر کھڑکیوں کے جالے اتارے کرا کے سب ہوتا ہے تو اینڈ پہ بیڈ شیٹ بچھا دیتے ہیں کہ چلو اب یہ صاف رہے گی. کچھ بھی تھا اللہ کی قدرت ہے, نہ پہلے ہم زمین بنا سکتے ہیں نہ آسمان بنا سکتے ہیں, جس طرح بھی اس نے بنایا اس نے مناسب سمجھا. یہ سوچو کہ بنا کیوں, اور زمین میں ہے کیا کچھ. اخرج منہا ماءہا ومرعاہا, نکالا اس نے اس کا چارہ, اس کا پانی اور اس کا سبزہ. مرعا کا لفظ ہے نا, یہ چارے کے لیے آیا ہے, جو سبزہ ہوتا ہے جو جانور کھاتے ہیں عموماً. والجبال ارساہا, اور پہاڑ اس میں گھاڑ دیے, وہی لفظ ہے جو راسیہ میں ہے, ارسا رسیاں, رسی سے ذہن میں رکھ لیجئے. یہ سب کچھ کس کے لیے ہے, متاع لکم ولینامکم, یہ زبردست سامان ہے تمہارے لیے اور تمہارے مویشیوں کے لیے, میٹھے پانی کے چشمے تمہارے لیے, سبزیاں ترکاریاں پھل تمہارے لیے, اور بھوسی اور چارہ جانوروں کے لیے. انسان کو اگر کہا جاتا کہ تم کھاؤ چارہ اور بکری کو کھلاؤ بریڈ, کیا عزت رہ جاتی انسان کی. میں سوچتی ہوں اللہ نے انسان کو کتنی عزت دی, لیکن انسان کو جب غسلین اور زکوم کھانا پڑے گا اس دن اس کو پتہ چلے گا کہ مجھے عزت راستی ہے. فَإِذَا جَاءَتِ الطَّامَّةُ الْكُبْرَى, پھر جب آئے گی سب سے بڑی آفت, قیامت کا نام. یوم یتذکر الانسان ما سعا, اس دن انسان یاد کرے گا جو دوڑ دھوپ اس نے کی تھی. کیا تھی میری کوششیں, پوری زندگی کی فلم گھوم رہی ہوگی اس کی آنکھوں کے سامنے, ایک ایک چیز کر کے سوچے گا کہ میں کہاں بھاگتا تھا, میری بھاگ دوڑ کیا تھی, میری زندگی کیا تھی, میں نے کیا کیا, ما سعا میں نے کیا کیا, میں نے کیا کمایا. اے انسان تو نے کیا کمایا اس زندگی میں, آج تو دنیا سے جا رہا ہے, تیرے ہاتھ میں کیا چیز دکھتی ہے. وَبُرِّزَتِ الْجَحِيمُ لِمَنْ يَرَى, اور ظاہر کر دی جائے گی جہنم ہر دیکھنے والے کے لیے. کھلی آنکھوں سے دیکھیں گے اس دن لوگ, کوئی نہیں انکار کرے گا. آج دنیا میں انکار ہے, کل سب کو دکھائے گا اللہ. پھر فَأَمَّا مَنْ طَغَى, بس پھر جس نے سرکشی کی طغیانی کی, حدوں سے اوپر گیا. واثر الحیات الدنیا, اور دنیا کی زندگی کو ترجیح دی, اختیار کر لیا دنیا کی زندگی کو. اب دیکھیے قیامت کے بعد لوگوں کا پھر دو گروہوں میں بٹنا. پچھلی ساری صورتوں میں دو دو گروہوں کا تذکرہ آ رہا ہے, صورت احد سے لے کے آگے تک دیکھتے ہیں, دو مختلف انجام, دو گروہ, ایک سرکشی کرنے والا اللہ کی حدوں کو توڑنے والا, دنیا کی مستی میں کھونے والا, ساری زندگی اسی غم میں رہا, 3 کو 13 اور 9 کو 99 میں کیسے بدلوں. واثر الحیات الدنیا, کیا انجام ہے. فإن الجحیم ہی المأوی, تو بس دوزخ ہی اس کا ٹھکانہ ہوگی, اس کی ماوا دوزخ ہوگی. کوئی جاتا ہی نہیں, ہم تو کہیں گے کہ کسی دشمن کو بھی یہ نہ ملے. دنیا میں کتنے دن کی باتیں اور وہاں کیا, ہمیشہ ہمیشہ. محاسبے کا دن, تامت القبرا, چھا جانے والی آفت کو تامہ کہتے ہیں, اس دن دلوں پہ چھائے گی, اور کبرا اس سے اور زیادہ بڑا کر دیا. اور جب انسان کو پتہ چلے گا کہ آج وہ دن آ گیا جس کا انتظار تھا. دیکھیں ہر دن آ ہی جاتا ہے نا, آپ بچے تھے اب جوان ہو گئے, جوان ہیں بوڑھے ہو جائیں گے, ایک وقت آئے گا نا, آ ہی جائے گا نا. اسی طرح خود کو احساس دلایا کریں کہ ایک دن قیامت آ ہی جانی ہے نا, جس دن آئے گی پھر کیا بندہ کہے گا, آگے قیامت, اب میں جاؤں واپس. آپ اپنی زندگی کا کوئی پیچھے کا لمحہ دیکھیں, کوئی نیکی کی نیت کی تھی, फिर मौका हाथ से निकल गया। अब वापस बुलाएं तो वो आती है नहीं। इसी तरह इस अगली जिंदगी में जो नेकी के मौके उसको अपना ले ले ले, कल किसने देखी है। लेकिन उसके लिए मुश्किल पड़ती है और वो क्या, नफ्स पे काबू। नेकियां हर एक करना चाहता है लेकिन रास्ते में दो तीन चीज़ें, नंबर एक बेखौफी और दूसरी बात नफ्स, इन दोनों का तस्करा लिया इसमें। वअम्मा मन खाफ मकाम रब्बिही वनहा नफ्स अनिल हवा, और जो डरता होगा अपने रब के सामने खड़ा होने से और अपने नफ्स को रोकता होगा हर बुरी ख्वाहिश से। सेल्फ कंट्रोल, बहुत सेल्फ कंट्रोल करना पड़ता है नेकियों के रास्तों में। नींद छोड़ो, खाना छोड़ो, कई प्रायोरिटीज इंसान की लीस्ट हो जाती हैं। जज्बात, हम अपनी ज़ाती ज़िंदगी के फैसले अपनी ज़ात को देख के करते हैं। ये शादी आ रही है, मुझे जाना है, पता नहीं जाना है नहीं जाना है, पहले मैं अपने क्लास को देखूँगी। फलां बीमार है उसको देखना है मैंने, मैं जा रही हूँ, नहीं पहले क्लास को देखो। हम सब अगर फील करें ना तो अल्लाह के रास्ते में लम्हे लम्हे की कुर्बानी होती है। खाना खाने का वक्त नहीं, खाना पकाने का वक्त नहीं, मौजूद है खाने की होश कोई नहीं, क्या ये नहन नफ्स अनिल हवा नहीं है। शुतर पे मुहार फिरना हर एक को अच्छा लगता है। आप सब यहाँ जो बांध के बिठाए गए हैं, मैं अगर आपको इजाज़त दे दूँ ना कि आपकी मर्ज़ी के साथ चलते फिरते रहें और सुनते रहें, आधे से ज़्यादा लोग उठ जाएंगे, मैं यकीन से कह सकती हूँ। इल्हा माशाल्लाह, सबको अच्छा लगता है, साथ घूमें भी फिरें भी, इधर भी जाएं, स्ट्रेच करें, कान तो इधर ही है ना। नफ्स पे काबू ये बड़ा मुश्किल है। फाइनल जन्नत ही अलमावा, लेकिन इंजाम बड़ा खूबसूरत है और वो जन्नत उनका ठिकाना होगी। अल्लाह ताला ऐसे लोगों को फिर जन्नत देगा कि जिन्होंने अपने नफ्स के घोड़े को लगामें डाली होंगी, सारी जिंदगी इस तसव्वुर से डरते ही रहे कि एक दिन अपने रब के सामने खड़ा होना। कभी नफ्स के घोड़े को भी लगाम नहीं होने दिया, शरीयत की कायम की हुई हदों को तोड़ा नहीं, ना किसी को इजाज़त दी कि कोई उससे खिलाफ शरीयत काम कराए। हर वो ख्वाहिश जो अल्लाह के कवानीन से टकराई उस ख्वाहिश को छोड़ दिया, बस ये करना है। आज जन्नत की बहारें उनका रास्ता देख रही होंगी। ये जो लफ्ज़ है ना हवा, दिल का किसी ऐसी चीज़ की तरफ मायल होना जो नाजायज है, हवा होती है ख्वाहिशें, नाजायज़ चीज़ों की रगबत। हवा कहते हैं, दूसरी इसकी तारीफ लिखे, बुलंदी से पस्ती की तरफ गिरना और लुढ़कना। हवा को हवा इसलिए कहा गया कि ये इंसान को दुनिया में हर मुसीबत में फंसाती है और आखिरत में हाविया यानी जहन्नम में फेंकती है। हाविया भी हवा से ही है, जहन्नम के नामों में से। ख्वाहिश परस्त लोग उसमें जाएंगे, जैसे हवा उड़ती है ना, ख्वाहिशें भी हमें उड़ाती हैं। आप पैराशूट को जहन में लाएं, हवा में इधर उड़ रहा है उधर उड़ रहा है, फिर पता नहीं किसी दरिया में ही गिर जाए, समंदर में बंदा गिर जाए। ख्वाहिशों वाला बंदा भी को बंदा। अब हवाए नफ्स के कुछ दर्जे होते हैं, बहुत अहम हिस्सा है इसका, पूरी सूरत का थीम है सेल्फ कंट्रोल, ख्वाहिश पे पाबंदी। सबसे नीचे का दर्जा क्या होता है हवा का, कि शरीयत के अहकाम की मुखालफत से रुक जाओ। खबरदार, ये कहा कि नमाज की कोई ज़रूरत नहीं, अल्लाह की दर है, यानी पहले दर्जे पे शरई अहकाम की मुखालफत से रुको। इसके बाद इसका दरमियानी दर्जा आ जाता है कि किसी गुनाह का इरादा करे इंसान, फिर क़्यामत के दिन की हाजिरी के खौफ से बाज रहे कि मैं नहीं करता, और शुबे वाली चीज़ों से परहेज़ करे, और अल्लाह के कुर्ब का रास्ता यह है कि इंसान अपने नफ्स की मुखालफत करता रहे। किसी का कॉल है, कहते हैं कि नफ्स की चालें बड़ी बारीक होती हैं, कभी वो गुनाहों से इंसान को अपने रब से दूर करता, यानी गुनाह करवा के रब से दूर कराता, और कभी नेक अमाल के बायस रियाकारी और दिखावा करवा के इंसान को अल्लाह ताला से दूर कर देता। एक और कॉल है, हवाए नफ्स की दस्त दराजियों और शब खूनों से बचने का महफूज तरीन तरीका ये है کہ اللہ کے دین کو تھام لو، اللہ کی کتاب کو تھام لو، استغفار کریں جتنی دفعہ کر سکیں. نبی صلی اللہ علیہ وسلم نے فرمایا، تین چیزیں انسان کو ہلاک کرنے والی ہیں. نمبر ایک کیا ہوں گی؟ چور، ڈاکو، کچھ اور نہیں. سب سے پہلی چیز ہوم متبعن، نفس کی وہ خواہش جس کی پیروی کی جائے. نفس بندے کو کسی کے کام کا نہیں رکھتا. یہ چاہا کھا لیا، جو چاہا پہن لیا، جب چاہا سو گئے، جب چاہو اٹھ. آپ دیکھیں 99% ہم نیکیاں کیوں نہیں کر پاتے؟ نفس نہیں چاہ رہا تھا. اور 99% گناہ ہمارے نفس کی وجہ، دل چاہا جی کیا کریں، پھر کنٹرول نہیں ہو پا رہا. دوسری چیز بخل اور کنجوسی، جس کی اطاعت کی جائے. ابھی بھی دلوں میں ہے بخل، کنجوسی کو محسوس کرتے ہیں. شخ متعاون، میں سوچتی ہوں 29 پارے پڑھنے کے بعد اگر بخل اور کنجوسی دل سے نہیں گئی تو اللہ ہی جانے کون سا ڈیٹرجنٹ ہمارے دلوں کو دھوئے گا. پھر تو وہ کوئی اپنی موت یا اپنی بیماری ہوگی کہ اب تو دنیا میں رہنا ہی نہیں، چلو دے جاتے ہیں سارا کچھ اللہ کے لیے. کہاں یہ بندے کو ہلاک کر دیتا شخ. اور تیسری چیز اعجاب المرء بنفسہ، انسان اپنے نفس کو بہتر سمجھنے لگے. اور فرمایا کہ یہ تیسری چیز سب سے زیادہ مہلک ہے. اگر آپ اس صورت کے اندر سے اپنے لیے یہی چیز لے لینا کہ میں نے اپنے نفس کو دبانا ہے، انشاءاللہ اس پہ ہم بعد میں اگر موقع ملا تو بات کر لیں گے. جنت مل جائے گی، قیمت جنت ہے. جنت کی قیمت آپ کا نفس ہے. اور وہ کب ملے گا یہ سب کچھ؟ قیامت آئے گی. اور قیامت کب آنی ہے؟ یسألونک عن الساعة ایان مرساها، یہ لوگ آپ سے قیامت کے بارے میں پوچھتے ہیں کہ وہ کب قائم ہوگی. فیما انت من ذکراها، اس کے بیان کرنے سے آپ کا کیا تعلق، یعنی آپ کو کیا پتہ بھی کب آنی ہے؟ کیونکہ الی ربک منتہاها، آپ کے رب تک اس کی انتہا ہے، یعنی اس کی فائنل ڈیٹ اللہ کو پتا. جب چاہے قیامت آئے، جب چاہے نہ آئے، یہ اللہ کو پتا. آپ کا کیا مقام ہے؟ انما انت منذر من یخشاها، آپ ضرور خبردار کرنے والے ہیں ہر اس شخص کو جو اس سے ڈرتا ہو. بس لوگوں میں قیامت کا ڈر پیدا کر دو. ڈیٹ کو کیا کرنا ہے؟ بار بار پوچھی جائیں کہ ڈیٹ کیا ہے امتحان کی، ڈیٹ کیا ہے، آپ کو کیا بھائی تیاری کر لیں آپ. ہاں جس دن آئے گی کیا لگے گا؟ کانہم یوم یرونہا لم یلبسوا الا عشیۃً او ضحاہا، گویا کہ وہ جس روز اس کو دیکھیں گے ان کو محسوس ہوگا کہ اس دنیا میں نہیں ٹھہرے تھے مگر ایک شام یا ایک صبح. یہ ہے میری اور آپ کی زندگی، جس کے سارے پلان، جس کے لیے فکریں، غم، صدمے. چلو ہماری تو چلی گئی، اب بچوں کے لیے کچھ کر جائیں. بچے کیا کریں گے؟ بچیوں کا کیا ہوگا؟ کہا تم کیا، تمہاری نسلوں کی نسلیں اس دن یہ سوچ رہی ہوں گی کہ لم یلبسوا الا عشیۃً او ضحاہا. یہ ہے دنیا کی حقیقت. 4 دن کی کہانی ہے نا، کیا ہوگا اس کے بعد؟ یا جنت یا جہنم. اب دیکھیں کہ ان صورتوں میں کچھ کہنے کو دل نہیں چاہتا. اللہ تعالیٰ ہمیں اپنا حساب لینے والا بنا دے. سبحانك اللهم وبحمدك اشهد ان لا اله الا انت استغفرك واتوب اليك.
يقولون اننا لمردودون في الحافره اذا كنا عظاما نخره، قالوا تلك اذا كره خاسره، فانما هي زجره واحده فاذا هم بالساهره. هل أتاك حديث موسى إذ ناداه ربه بالوادي المقدس طوى، اذهب إلى فرعون إنه طغى، فقل هل لك إلى أن تزكى وأهديك إلى ربك فتخشى، فأراه الآية الكبرى فكذب وعصى ثم أدبر يسعى، فحشر فنادى فقال أنا ربكم الأعلى، فأخذه الله نكال الآخرة والأولى إن في ذلك لعبرة لمن يخشى أأنتم أشد خلقا أم السماء بناها رفع سمكها فسواها وأغطش ليلها وأخرج ضحاها والأرض بعد ذلك دحاها أخرج منها ماءها ومرعاها والجبال أرساها متاعا لكم ولأنعامكم فإذا جاءت الطامة الكبرى يوم يتذكر الإنسان ما سعى وبرزت الجحيم لمن يرى فأما من طغى وآثر الحياة الدنيا فإن الجحيم هي المأوى وأما من خاف مقام ربه ونهى النفس عن الهوى فإن الجنة هي المأوى يسألونك عن الساعة أيان مرساها فيما أنت من ذكراها إلى ربك منتهاها إنما أنت منذر من يخشاها كأنهم يوم يرونها لم يلبثوا إلا عشية أو ضحاها.